اللهم ارزقنا شفاة الحسين، اللهم ارزقنا زيارة الحسين، اللهم ارزقنا محبة الحسين، اللهم ارزقنا زيارة الحسين.
الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيب قلوب العالمين أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين المعصومين المظلومين، لا سيما بقية الله في الأرضين، روحي وأرواح العالمين على تراب مختمه الفداء. أما بعد، فقد نكل عن المعصوم عليه السلام: إن الله جميل ويحب الجمال. درود بر محمد وعلى محمد. آپ تمام عزاداران سید الشہداء کی عزاداری کو پروردگار اپنی بارگاہ میں قبول فرمائے، آپ کے آنسوؤں کو رومال حضرت زہرا میں جگہ عطا فرمائے. پروردگار سے دعا کرتے ہیں کہ خداوند عالم اس غم کو اس سال کے لیے، یا پھر اس طرح سے دعا کریں کہ پروردگار جتنا غم حسین ہیں دنیا میں وہ ہمیں عطا کرے، وہ آنسو عطا کرے کہ جس کے اندر صداقت ہو، سچائی ہو، عدالت ہو، محبت ہو، وہ آنسو عطا کرے کہ جس میں زیبائی ہو. عموماً ابھی تو بہرحال کچھ دیر ہو گئی آپ لوگوں کے ساتھ، جیسے ہی کچھ مومنین کی تعداد اس طرح سے ہوتی ہے تو ذہن میں موضوع بھی تھوڑا بہتر آ جاتا ہے، تاکہ اس کو سمجھانے میں یقیناً انسان کے لیے آسانی ہوتی ہے. آپ لوگوں سے چاہوں گا کہ صرف توجہ مرکوز رکھیں ایک اچھا مضمون کے جو ہمارے لیے مفید ہو سکے آپ لوگوں تک منتقل کر سکوں. خداوند عالم سے اس دعا کے ساتھ آغاز کرتا ہوں کہ پروردگار زبان سے وہ کلمات جاری ہوں کہ جس میں خوشنودی پروردگار ہو. ایک دفعہ پھر بھی درود پڑے محمد والے. خداوند عالم نے، توجہ سے سنیے گا عزیزو، خداوند عالم نے اس کائنات کو چند کلی نظاموں پر خلق کیا ہے. کچھ ایسے نظام ہیں کہ جن کے اندر تغیر اور تبدل نہیں ہے، وہ تشریعی نظام ہو یا تکوینی نظام ہو. توجہ سے سنیے گا، ایک اچھا موضوع انشاءاللہ آپ لوگوں کے حوالے کرتا ہوں، ایک علمی موضوع جس کو کہا جاتا ہے. خداوند عالم نے جو کلی نظام اس کائنات میں بنائے ہیں، مثال کے طور پہ اگر کہا جائے، اس عالم مادہ کو پروردگار نے مقید کیا ہے زمان اور مکان سے. عالم مادہ میں کوئی بھی چیز بغیر زمانے کے اور بغیر مکان کے رونما نہیں ہو سکتی، یہ کلی قانون ہے. جو بھی واقع ہوگا وہ کسی زمانے میں یا کسی مکان میں ہوگا. آپ اگر یہ کہتے ہیں کہ رسول خدا نے ہجرت کی، یہ جو رسول خدا نے ہجرت کی ہے یہ بھی زمان اور مکان کی قید میں ہے. توجہ سے سنیے گا، آپ کو انشاءاللہ تعالی لطف آئے گا. یہ بھی زمان اور مکان کی قید میں ہے، یعنی رسول خدا نے کب ہجرت کی، یہ جو کب ہے ہمیں معنی بتا رہا ہے کہ زمانہ کیا تھا، کہاں ہجرت کی یہ بتا رہا ہے مکان کیا تھا، یعنی مکہ سے مدینہ ہجرت کی. اب جب کہتے ہیں کہ کربلا کا واقعہ، کربلا کا واقعہ بھی دونوں چیزوں کی قید میں ہے، زمانے کی قید میں ہے اور مکان کی قید میں ہے. کربلا کے واقعے کا زمانہ کیا ہے؟ 61 ہجری. اور مکان کیا ہے؟ خود میدان کربلا. یہ ایک ایسا کلی قانون ہے جو پروردگار نے اس کائنات کے اندر رائج کیا ہے. کوئی بھی چیز اس کائنات میں زبان و مکان کے بغیر ہے ہی نہیں. आप कोई तसव्वुर करते चले जाएं अपनी ज़िंदगी में से, ये तो हमने चले करबला और हिजरत की मिसाल ली, अपनी ज़िंदगी में से एक इंसान ये सोचता है कि मेरी इज़दवाज हुई, मेरी शादी हुई, ये शादी होने का एक मकान है, एक ज़मान, मिसाल फलां मुल्क में मेरी तकरीब इज़दवाज हुई, मैंने हज़रत अली सैयद शुहदा के लिए सफ़े अज़ा बिछाई, हर जुमला, हर फिनोमेना, हर जुमला जमान और मकान की कैद के साथ, हर जुमला आप तारीख पढ़ते हैं जमान और मकान के साथ, हत्ता इस वक्त भी हम लोग जमान और मकान की कैद में हैं, यानी ज़माना इस वक्त और मकान ये, मैं कहीं और पे नहीं हूँ, मैं यहीं पर हूँ इस ज़माने में और इस मकान में। ऐसा कोई नहीं कह सकता कि मैंने मोहम्मद अली को फलां जगह पे इसी ज़माने में देखा, मैं मुकैद हूँ इस ज़माने में और इस मकान में। सही, ये पहला मुकदमा हमारा हल हो गया, आगे बढ़ते हैं। खुदाबंद आलम बाज़ मकामात पे इन्हीं कुल्ली कायदों को, इन्हीं कुल्ली फिनोमिनास को के जो इस दुनिया पे हाकिम है, उसको इस्तिस्ना कर देता। बाज़ मकामात पे बाज़ सिफात की वजह से इंसान को ना ज़माने में रहने देता है ना मकान में रहने देता, खुदाबंद आलम उसको वहाँ से निकाल लेता। उसकी अगर मिसाल इस तरह से दी जाए, यानी अगर हम लोग तशरीयात की मिसाल दें, शरीयत की मिसाल दें, खुदाबंद आलम ने कुल्ली कायदा ये रखा है कि सूद हराम है, खुदा ने रखा सूद हराम, हर एक के लिए सूद हराम, लेकिन उसी से इस्तिस्ना करता है, शरीयत में से ही इस्तिस्ना करता है। परवरदिगार कहता है कि बाप और बेटे के दरमियान कोई सूद नहीं है, अगर बेटा, अगर बाप अपने बेटे को पैसे देता है और कहता है कि मैं महाना इतने फ़ीसद तुमसे इसके पैसे लूँगा, मुनाफा लूँगा, सूद लूँगा, तो उसी कुल्ली निज़ाम में से खुदाबंद आलम ने इसको इस्तिस्ना कर दिया। इसी शरीयत में से एक और मिसाल लेते हैं, मसलन झूठ की। खुदाबंद आलम ने झूठ को हराम किया शरीयत में, झूठ क्या हराम, झूठ नहीं बोल सकते, तवज्जो है आप लोगों की, दुरूद पढ़ो मोहम्मद वाले मोहम्मद, ये एक मेरे साथ मसला है, तादाद जितनी कम होती चली जाती है ज़बान उतनी सख्त होती चली जाती है, फिर भी एक दफ़ा दुरूद पढ़ो मोहम्मद वाले मोहम्मद। झूठ परवरदिगार ने क्या किया, हराम किया, लेकिन यही झूठ की जो कुल्ली है, हर जगह पे झूठ हराम है। कहा खुदा ने कहा कि झूठ मत बोलो, जो झूठ बोलेगा उसको मैं सजा दूंगा। इसी कुल्ली में से खुदाबंद आलम ने इस्तिस्ना किया। इस्तिस्ना क्या किया, कहा कि देखो अगर दो भाई तुम्हारे झूठ बोलने की वजह से आपस में उनकी सुलह हो जाए तो वहाँ झूठ बोल दो, असलाह ज़ातुल बैन, भाई अगर दो भाई हैं तुम जाके कहोगे कि वो तुम्हारी बहुत तारीफ कर रहा था जबकि कर नहीं रहा, दूसरे को जाके कहोगे पहला तारीफ कर रहा था जबकि कर नहीं रहा, दोनों से झूठ बोला, दोनों की आपस में दोस्ती होगी, खुदाबंद आलम कहता है कि ये झूठ नहीं बोला, अच्छा काम किया है, कि तुमने अच्छा काम किया। बस कुल्ली कायदों के अंदर हमारे पास इस्तिस्नात हैं। मिसाल तकवीनी, ये हमने तशरी की मिसाल ली है, शरीयत की मिसाल ली, इसी कौन की मिसाल लेते हैं, तकवीन की मिसाल लेते हैं। कौन यानी कायनात, कायनात का निज़ाम, कायनात के निज़ाम में हमने जिस तरह से कहा खुदाबंद आलम ने मसलन इंसान को, इस कायनात को बल्कि ज़मान और मकान की कैद में रखा है, इसी तरह से अगर इसकी और मिसाल लें इस्तिस्ना की, मैं ज़मीन से कंकरियाँ उठाता हूँ वो गोया नहीं होती, लेकिन रसूल खुदा उठाते हैं वो शहादत पढ़ने लग पड़ती। रसूल खुदा ने कंकरियाँ उठाई, उन्होंने साथ ही गोया हुई और कहा अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लह व अशहदु अन्ना मुहम्मदन अब्दुहु रसूल, शहादत की गवाही देने लग पड़ी। मैं अगर चांद की तरफ ऐसे करके इशारा करूं कि चांद के दो टुकड़े हो जाएं, मैं सारी रात 10 दफ़ा ऐसे ऐसे करता रहूं तब भी चांद के दो टुकड़े नहीं होने लगे, लेकिन रसूल खुदा ने चांद की तरफ देख के ऐसे किया, एक दफ़ा किया चांद के दो टुकड़े हो गए। और आपकी खिदमत में इस दफ़ा भी अर्ज़ किया ना कि अबू जहल के लिए, अबू जहल ने कहा ना मेरे लिए मौजज़ा दिखाओ, कहा क्या मौजज़ा दिखाओ, वो कोहे अबू कुबैस के ऊपर चांद दिखाई दे रहा है, रसूल खुदा से कहते हैं कि अगर आप उसके दो टुकड़े कर दें तो मैं आपके ऊपर ईमान ले आऊँगा। रसूल खुदा ना लो अभी लो, رسول خدا نے اشارہ کیا, اشارہ کر کے چاند کو ایسے کیا, چاند اور ٹکڑے ہوا, اور اسی کو ہے بک پہ جو مکہ کے اندر موجود ہے, خدا بندہ عالم ہمیں لے جائے انشاءاللہ مکہ. اور جیسے ہی اس کو ایسے کیا تو کوہ ابو قبیس کے اوپر سب نے گواہی کی, شہادت دی کہ چاند کے دو ٹکڑے ہوئے, ایک ٹکڑا ایک طرف گیا, دوسرا ٹکڑا دوسری طرف گیا. رسول خدا نے کیا تو ایک کلی قاعدہ, ایک کلی قانون اس کائنات کا مستثنا ہو گیا. اس کا مطلب یہ ہے, توجہ سے سنیے گا عزیزو, اب نتیجہ لینا شروع کرتے ہیں. ہمیں یہ پتہ چل گیا, جو بھی مومنین آئے ہیں ہمیں یہ پتہ چل گیا کہ خدا بند عالم نے اس کائنات میں تکویناً اور تشریعاً, تکویناً یعنی اس کائنات کے اندر جو جو چیزیں رونما ہو رہی ہیں, اور تشریعاً یعنی شریعت کے اندر جو جو چیزیں رونما ہو رہی ہیں, اس کے اندر کچھ قاعدے کلیے رکھے ہیں, اور کسی وجہ سے ان قاعدے کلی کے اندر استثناء بھی موجود ہے. شریعت کی بھی آپ کو مثال دی کہ جہاں پر استثناء موجود ہے, اور اسی طرح سے تکوین اس کائنات کے اندر بھی جو تبدیلی واقع ہوئی ہے اس کے حوالے سے بھی آپ کی خدمت میں مثال دی. لیکن اس کا معیار کیا ہے؟ کبھی یہ سوچا آپ نے کہ خدا بند عالم کس معیار کے ساتھ اس تکوین میں یا اس تشریح کے اندر اس تبدیلی کو رونما کرتا ہے؟ یعنی ایک انسان کو, ایک واقعے کو زمان اور مکان کی قید سے نکال دیتا ہے. توجہ سے سنیے, اس کی مثال کربلا کے لیجیے. کربلا کسی زمان اور مکان کے ساتھ خاص رہائی, یعنی ہر زمین زمین کربلا بن گئی, ہر دن دن عاشورہ بن گیا. اللہ تعالیٰ نے امام حسین علیہ السلام کے ذکر کو 61 ہجری سے نکال کر صدیوں پر محیط کر دیا. اللہ تعالیٰ نے کربلا کے ہدف کو نکال کر صدیوں پر محیط کر دیا. یعنی ہر انسان اس کائنات کے اندر جس مکان میں ہے, جس زمانے میں ہے, خدا بند عالم نے اس کو صدیوں پر محیط کر دیا. لیکن اس کا معیار کیا ہے؟ توجہ سے سنیے گا, معیار دیں گے آپ کو لطف آئے گا انشاءاللہ. درود پڑھے محمد والے محمد. اس کا معیار کیا ہے؟ یعنی کہاں پر کوئی بھی قانون اس طرح کا نقض ہوتا ہے, کہاں جھوٹ بولنا حرام ہے, کہاں پر جھوٹ بولنا جائز ہو جاتا ہے, کہاں پر سود لینا حرام ہے, کہاں پر سود لینا جائز. معیار کیا ہے تکوینیات کے اندر اور تشریعیات کے اندر؟ علماء بیان کرتے ہیں کہ اس کا معیار محبت ہے, اس کا معیار زیبائی ہے, اس کا معیار حسن ہے, اس کا معیار جمال ہے. توجہ سے سنیے, معصوم سے روایت نقل کرتے ہیں, کہتے ہیں کہ امیر المومنین علیہ السلام سے اسکول کافی کے اندر یہ روایت ہے, تفسیر یاشی کے اندر یہ روایت ہے, متعدد کتابوں کے اندر. یعنی میں بھی لسٹ دیکھ رہا تھا تو تقریباً 80 کتابوں کی لسٹ آئی جس کے اندر یہ روایت موجود ہے. معصوم فرماتے ہیں کہ ان اللہ جمیل ویحب الجمال, پروردگار زیبا ہے, خداوند عالم جمیل ہے, جمال ہے, خداوند عالم حسین ہے, خداوند عالم ہماری زبان کے مطابق خوبصورت ہے. ویحب الجمال, اور خداوند عالم زیبائی سے محبت کرتا ہے, پروردگار حسن سے محبت کرتا ہے, پروردگار خوبصورتی سے محبت کرتا ہے. اس روایت کا سادہ کا ترجمہ کیا جائے تو یہ ہوگا, ان اللہ جمیل ویحب الجمال, بس خدا بند عالم زیبا ہے. ہم جب کہتے ہیں کہ حمد کس کی ہونی چاہیے ہے تو کہتے ہیں حمد ہوتی ہی اس کی ہے کہ جو خوبصورت ہو. کبھی کسی بدصورت کی حمد نہیں ہوتی. انسان کبھی کسی بدصورت کو دیکھ کے کہے کہ کیا زبردست تمہارا چہرہ ہے, کیا زبردست تمہاری ناک ہے, کیا زبردست تمہاری آنکھیں ہیں, انسان ایسے نہیں کرتا. حمد ہوتی ہی کس کی ہے؟ زیبا کی. حمد ہوتی ہی کس کی ہے؟ خوبصورت کی. حمد ہوتی ہی کس کی ہے؟ جمال کی. اسی وجہ سے پروردگار نے جیسے ہی قرآن کا آغاز کیا فاتحۃ الکتاب میں کیا کہا؟ الحمد للہ رب العالم. ادھر کہا ان اللہ جمیل ویحب الجمال, اللہ تعالیٰ زیبا ہے اور زیبائی سے محبت کرتا ہے. جوڑتے جائیے, میرے ساتھ ساتھ رہیے گا, جدا نہ ہوئیے گا کسی جگہ پر بھی. ان اللہ جمیل ویحب الجمال, وہاں کہا کہ خدا بند عالم زیبا ہے, زیبائی سے محبت کرتا ہے. یہاں پر آ کر جہاں حمد کی بات کی کہ ہر حمد ہوتی ہی زیبائی کی ہے، فاتحۃ الکتاب میں بسم اللہ پڑھنے کے فوراً بعد پروردگار نے کہہ دیا الحمد للہ رب العالمین، اور اس قدر خداوند عالم اس آیت کے حوالے سے کنسرن ہے کہ پروردگار نے ہر مسلمان پہ 10 مرتبہ کم از کم دن میں واجب کر دیا کہ تم نے یہ ضرور کہنا، کہا الحمدللہ رب العالمین، حمد ہے، ساری کی ساری ستائش ہے، یعنی ساری کی ساری سے مراد یہ ہے کہ جتنی ستائش ہے، یعنی جتنا جمال ہے جو تم تصور کرتے ہو، یعنی جتنی زیبائی ہے جو تم تصور کرتے ہو، یعنی جتنا حسن ہے جو تم تصور کرتے ہو، اور اس حسن کی وجہ سے جتنی حمد ہے وہ کسی اور کے لیے نہیں ہے، للہ رب العالمین، وہ صرف اور صرف پروردگار کے لیے ہے اور کسی کے لیے نہیں ہے. اب جب خداوند عالم نے، خداوند عالم جمیل ہے، ہم نے کہا کہ ان کلیات سے استثناء کے حصول کے لیے خدا نے جو قانون بنایا ہے وہ محبت ہے، وہ زیبائی ہے، وہ خوبصورتی ہے. توجہ ہے آپ لوگوں کی عزیزوں، توجہ ہے کہ اس کو چھوڑ کے کچھ اور بیان کرنا شروع ہے. درود پڑے محمد والے محمد.
محمد و آل محمد و سلام بلند
ان شاء اللہ. اسی درود کی برکت سے کوشش کریں گے کہ اس کو آگے بڑھائیں، آگے سمجھیں اس کو، اس موضوع کو آج ہی مکمل کریں گے ان شاء اللہ تعالیٰ. توسل کرتے ہیں معصوم سے کہ خداوند عالم مجھے طاقت دے کہ میں اس کو سمجھا سکوں، بیان کر سکوں، اور ان شاء اللہ ہم سب کو طاقت دے کہ اس جمال سے محبت کر سکیں. ایک دفعہ پھر بھی درود پڑے محمد والے. بس وہ کلیات ہیں جس کے اندر استثناء ہے، وہ تکوین میں ہوں، تشریح میں ہوں، اس کے لیے جو ہمارے پاس معیار ہے، سٹینڈرڈ ہے، وہ جمال ہے. خداوند عالم کہتا ہے، معصوم فرماتے ہیں کہ اللہ جمیل ہے اور جمال سے محبت کرتا ہے. تیسرے نقطے میں ہم نے آ کر یہ کہا کہ تمام کی تمام حمد ہوتی ہی زیبائی کی ہے، یعنی کہیں پر آپ کو اشکال ہو تو روک لیجئے گا، ہم آپس میں بیٹھے ہیں، روک لیجئے گا. حمد ہوتی ہی زیبائی کی ہے، کبھی کسی بدصورت کی حمد نہیں ہوتی. بس اس وجہ سے پروردگار نے کہا قرآن کے شروع ہی فاتحۃ الکتاب میں الحمد للہ رب العالمین، حمد ہے، الحمد کے اوپر جو الف لام ہے اس کو ہم لوگ کہتے ہیں استغراق کی ہے، اپنی اصطلاح میں استغراق سے کیا مراد ہے، یعنی جتنی ہے، یعنی اس کا ترجمہ ایسے کہتے ہیں کہ کل الحمد للہ رب العالمین، تمام کی تمام حمد، یعنی کسی اور انسان کے لیے، کسی اور مخلوق کے لیے نہیں، صرف اللہ کے لیے ہے کہ جو رب العالمین ہے، کہ جو عالمین کا رب ہے. یہاں تک ہم لوگ اس تیسرے نقطے تک پہنچ گئے کہ تمام کی تمام حمد ہے ہی اللہ کے لیے جو رب العالمین ہے. خداوند عالم نے اس جمال کا اظہار کرنا ہے. پروردگار تو دیکھا نہیں جا سکتا، خداوند عالم تو ایسا تھوڑا مرئی ہے، ایسا نہیں ہے، خداوند عالم کو چھوا نہیں جا سکتا، پروردگار کو دیکھا نہیں جا سکتا. حضرت موسیٰ کو خداوند عالم نے کہا لن ترانی یا موسیٰ، اے موسیٰ مجھے کبھی بھی دیکھ نہیں سکتے. جب خداوند عالم کو دیکھا نہیں جا سکتا، پروردگار کو چھوا نہیں جا سکتا، پروردگار کو اپنے حواس کے ذریعے سے درک کیا نہیں جا سکتا، خداوند عالم تصور میں آ نہیں سکتا، ذہن میں آ نہیں سکتا، نفس میں آ نہیں سکتا، حلول کے ہم لوگ قائل نہیں ہیں کہ خداوند عالم کسی انسان میں حلول کر دے، اعوذ باللہ من ذالک، صحیح، ہمارے نفس کے اندر خداوند عالم آ نہیں سکتا، پروردگار ایک ایسی ذات ہے کہ جو لا مکان بھی ہے اور لا زمان بھی ہے، یعنی وہ کسی زمانے میں بھی نہیں، ایسا نہیں ہے کہ خدا بند عالم آج سے 200 سال پہلے نہیں تھا اور نا مکان ہے کہ خدا بند عالم مثلاً ایک جزیرہ ایسا ہے وہاں پر نہیں ہے، یا کوئی ایک پلانٹ ایسا ہے، پلوٹو ایسا ہے، پلوٹو تو خیر ابھی کہنا ختم ہی ہو گیا، یا کوئی ایک اور ایسا سیارہ ہے کہ جہاں پر خدا نہیں ہے، ایسا کہہ نہیں سکتے. یعنی پروردگار کی جو صفت ہے، جو ذات ہے، وہ لا زمان بھی ہے اور لا مکان بھی ہے، اور یہ لا زمان ہونا، لا مکان ہونا بھی اس کے جمال کی طرف اشارہ کرتی ہے، اس کے زیبائی کی طرف اشارہ کرتی ہے، اسی سے محبت کی طرف اشارہ کرتی ہے. جب خداوند عالم نے، توجہ سے جملہ سنیے گا، ابھی نتیجہ شروع کرنے لگے، جب خداوند عالم نے اس جمال کو اور اس زیبائی کا اظہار کرنا ہے، یعنی خداوند عالم نے انسان کو بتانا ہے کہ میں کتنا جمیل ہوں، جب پروردگار نے بتانا ہے کہ میں کتنا زیبا ہوں، جب پروردگار نے بتانا ہے کہ میں کتنا حسین ہوں، تو خداوند عالم نے ایسے کو خلق کیا کہ انسان لکھتا حسین ہے لیکن پڑھتا حسین ہے. انسان لکھتا حسین ہے لیکن پڑھتا حسین ہے. خداوند عالم نے جب اپنے جمال کا اظہار کرنا ہے، جب اپنے خداوند عالم نے اس صفت کا اظہار کرنا ہے اور کہنا ہے کہ اسی مخلوق میں اگر میں نے کسی کو قابل حمد بنایا ہے، قابل مودت بنایا ہے، قابل محبت بنایا ہے، قابل عشق بنایا ہے، قابل اتباع بنایا ہے، قابل اطاعت بنایا ہے، قابل پیروی بنایا ہے، قابل صلاحیت ولایت بنایا ہے، کسی کو میں نے ولی بنایا ہے تو کوئی اور نہیں ہے، میں نے اپنا جمال کا آئینہ اس کائنات میں علی کو بنایا ہے. بس پتہ یہ چلا، توجہ سے سنتے جائیے گا عزیز، پتہ یہ چلا کہ خداوند عالم جب زیبا ہے، زیبائی سے محبت کرتا ہے، اس زیبا کے لیے جب پروردگار نے مخلوق میں اپنا ایک آئینہ بنانا تھا، آئینہ بیسیکلی ایک کہہ لیجئے قحطِ لغوی کی وجہ سے اس اصطلاح کا استعمال کر رہا ہوں جو عرفا استعمال کرتے ہیں، یعنی قحطِ لغوی بھی تو ایک چیز ہے نا ہمارے پاس، یعنی ہمارے پاس زبان میں اس طرح کے کلمات موجود نہیں ہیں کہ جن کی وجہ سے انسان ما فی الضمیر کو پورے طریقے سے بیان کر سکے، تو بعض اوقات اصطلاحوں کا سہارا لیتا ہے. وہ اصطلاح اس لیے کہلائی جاتی ہے کہ اس کے پیچھے بہت سارے معنی پوشیدہ ہوتے ہیں. اسی وجہ سے آئینے کی مثال لی، آئینے کی اصطلاح سے استفادہ کیا ہے. ہم یہ بھی کہہ سکتے ہیں کہ جب پروردگار نے کسی کو کائنات میں ایسا بنانا تھا کہ جو جمال پروردگار کے اوپر دلالت کر سکے، کہ جو زیبائی پروردگار کے اوپر دلالت کر سکے، تو خداوند عالم نور عالم محمد کو خلق کیا ہے. اب اس کی تطبیق کریں اگر ہم لوگ اسی نور عالم محمد کے اوپر، تو دیکھیں کہ خداوند عالم نے جس طرح سے پروردگار کی ذات ہے اسی طرح سے اس نور کو بھی اتنا جمیل بنایا، اتنا زیبا بنایا، اتنا حسین و اتنا حسین بنایا کہ خداوند عالم کی یہ محبوب قرار پائے. توجہ سے سنیے گا، خداوند عالم کے محبوب قرار پائے. خداوند عالم نے ان ذوات سے اتنی محبت کی ہے کہ ان ذوات کو وجہ خلقت کائنات بنا دیا. خداوند عالم نے ان ذوات سے اتنی محبت کی، روایات پہ نا ہمارے پاس، لولا لما خلقت الافلاک، اے رسول خدا اگر آپ نہ ہوتے تو میں یہ کائنات ہی خلق نہ کرتا، افلاک ہی خلق نہ کرتا. اس کا مطلب یہ ہے کہ پروردگار نے جب اپنے جمال کا آئینہ اس کائنات میں مخلوق کی صورت میں کسی کو بنایا، اس نور کو نور آل محمد کہا جاتا ہے، اس نور آل محمد سے پروردگار نے اتنی محبت کی ہے کہ ان کی وجہ سے اس پوری کائنات کو بناتا ہے. خداوند عالم کی اسی زیبائی کو لے کر، خداوند عالم کے اسی آپ کہہ لیجئے آئینے کو لے کر انہیں اہل بیت علیہ السلام کے اوپر آ کر ان تمام چیزوں کی تطبیق کرنا شروع کر دیں، आपको अहले बैत अलैहिम सलाम भी बहुत सारी जगहों के ऊपर इस्तिस्ना हासिल करते दिखाई देंगे, वो भी ला जमान और ला मकान बनते दिखाई देंगे। यानी हज़रत आदम अलैहि सलाम के बारे में कहा गया, कहा कि या जाबिर खुनसु नबीयन वल आदमो बैनल मा ए वतीन, ए जाबिर मैं मोहम्मद उस वक्त भी नबी था कि जब आदम मट्टी और पानी के दरमियान में थे। यानी अब आप जिस जगह के ऊपर तदबीर करना शुरू कर दें, यानी अगर आप किसी एक ख़ास ज़मान की भी बात करें, चूँकि मखलूक होगा ही ज़मान, लेकिन बहुत सारे ज़मान के ऊपर वो मुहित कर दिया जाएगा। होगा तो मखलूक मकान के अंदर, लेकिन ला मकान इस एतबार से कि वो बहुत सारे मकान के ऊपर मुहित कर दिया जाएगा। बस इंसान जितना जमाल परवरदिगार के करीब होता चला जाएगा, या ये कहूँ इंसान जितना इन हसन व हुसैन व हसीन के नज़दीक होता चला जाएगा, परवरदिगार उसको उतना ही काबिल सताइश बनना चला जाएगा। आइए करबला पर इसकी तदबीर करके देख लीजिए। करबला में बहुत सारे ऐसे हैं कि जो ग़ुलाम हैं, और ग़ुलाम की हैसियत उस पर कोई नहीं हुआ करती थी, खादिम की हैसियत कोई नहीं हुआ करती थी, लेकिन जितना जमाल परवरदिगार के करीब होते चले गए, उतना ही खुदावंद आलम ने काबिल हमद बना दिया। जितना उस हसीन परवरदिगार के, हुसैन परवरदिगार के करीब होते चले गए, उतना ही खुदावंद आलम ने लाजमान बना दिया। खुदावंद आलम ने कहा कि अगर कोई मर जाए तो उसका गम, किसी का बड़ा मर जाए, किसी के घर में मर जाए, तो उसका गम 3 दिन 10 दिन से ज़्यादा जहनों में भी बाकी नहीं रहता। लेकिन खुदावंद आलम ये तमाम अफराद के जो करबला में मौजूद हैं, जमाल परवरदिगार के कितना करीब हुए होंगे कि खुदावंद आलम ने नस्बत उनको लाजमान और ला मकान बना दिया। कहा तमाम जमानों के ऊपर, तमाम मकानों के ऊपर इनको मुहित करना शुरू कर दिया। यानी ऐसा कोई कह सकता है कि इस दुनिया में कोई एक इंसान ऐसा नहीं है कि जिसका नाम जॉन ना हो, जिसका नाम हसन ना हो, जिसका नाम हुसैन ना हो। कोई ऐसी बच्ची है ही नहीं इस दुनिया में कि जिसका नाम फातिमा ना हो, जिसका नाम जहरा ना हो। जितना इंसान जमाल परवरदिगार के करीब होता चला जाएगा, उतने उसको इस्तेसना हासिल होते चले जाएंगे। इस जमाल परवरदिगार को देखने के लिए अजीज़ों एक ऐसी निगाह चाहिए, उसकी मिसाल आपको देता हूँ। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। जब रसूल खुदा हजरतुल विदा से वापस आए ना, तो ये मारूफ मुबाहला का वाक़या तो मारूफ है। हजरतुल विदा से वापस आए, क्या देखते हैं कि वहाँ पर नसरानी मौजूद हैं, असकफ़े नसरानी के उस क़यादत के अंदर सारे वहाँ पर आए हैं। रसूल खुदा के साथ उन लोगों ने मुनाजरा किया, रसूल खुदा के साथ उन्होंने सवाल जवाब किए, कहा कि भाई हम आपसे कुछ सवाल करेंगे, आप जवाब दें, कुरान की आयात हैं। उन्होंने कहा कि भाई आप लोग जो अपने आप को नबी कहते हो, तो आपके तो वालिदैन थे, आपके वालिद का नाम अब्दुल्ला है, आपकी वालिदा का नाम आमना है, हमारे नबी आपसे ज़्यादा अफजल हैं, क्योंकि हज़रत ईसा के वालिद नहीं थे, वालिदा थी, खुदावंद आलम ने ख़ास मौजज़े के साथ उनको इस कायनात में भेजा, बस हमारे नबी ज़्यादा अफजल हैं। जब हमारे नबी ज़्यादा अफजल हैं तो आपकी अफजलियत कहाँ से आ गई, आपकी ख़ातमियत कहाँ से आ गई, बस हमारे नबी ज़्यादा अफजल हैं, आप अपने दीन को ख़त्म करिए और नसरानी हो जाइए। रसूल खुदा आगे से हमको जवाब देते हैं कि भाई अगर यही मेयार है, वालिदैन का होना और ना होना ही मेयार है, तो भाई हज़रत आदम के तो ना वालिद थे ना वालिदा थे, इसका मतलब ये है कि वो तो फिर सबसे ज़्यादा अफजल हो गए। बस अफजलियत का मेयार हमारे पास इस दुनिया के अंदर वालिद और वालिदा का होना नहीं है, बल्कि जमाल परवरदिगार है। अफजलियत का मेयार हमारे पास वो हुस्न है कि जितना इंसान उसके करीब से करीब तर होता चला जाता है, जिस कदर उस जीबाई को अपने अंदर समोता चला जाता है, उसी कदर उसके अंदर वो खुदावंद आलम सलाहियत पैदा करता है कि इसकी इसी कदर हमद की जाए, यहाँ तक कि इस दुनिया में इसका नाम मोहम्मद रख दिया जाए। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। तो जो किया आप लोगों ने, बस जब उन्होंने ये आगे से कहा, तो अल्लाह ताला ने, अल्लाह के रसूल ने अपने हबीब के ऊपर आयत नाजिल की, फमन हज कफी है बाद मा जाअक मिन अल-इल्म फकुल तआलौ ندعو ابناءنا وابناءكم ونساءنا ونساءكم وَأَنفُسَنَا وَأَنفُسَكُمْ ثُمَّ نَبْتَہِلْ فَنَجْعَلْ، پوری آئے جو آپ لوگوں کے خیر ذہنوں میں تو موجود ہے۔ تو یہاں پر اگر آپ توجہ سے دیکھیے گا عزیزو، آپ لوگوں کو ایک ایسے نقطے کی طرف اشارہ کروں گا آپ کو لطف آئے گا۔ آپ یہ دیکھیے کہ اسی آیت میں آیت مباہلہ بولتے ہیں اس کو، اسی آیت میں خداوند عالم کہتا ہے فَقُلْ، اے حبیب اگر یہ آپ سے بہت زیادہ اس طرح کا اصرار کریں، بہت زیادہ مناظرہ کریں، بہت زیادہ آپ کو پریشان کریں نا، فَقُلْ، اے حبیب آپ ان سے کہہ دیجئے تَعَالَوْا، آ جاؤ، نَدْعُوا، پکار لیں، اَبْنَاءَنَا اپنے بچوں کو، وَأَبْنَاءَكُمْ تمہارے بچوں کو، نِسَاءَنَا اپنی عورتوں کو، نِسَاءَكُمْ تمہاری عورتوں کو، اَنفُسَنَا اپنے جیسوں کو، اَنفُسَكُمْ تمہارے جیسوں کو، ثُمَّ نَبْتَہِلْ اور اس کے بعد ہم مباہلہ کریں اور اللہ تعالیٰ کی لعنت بھی اس دوسرے کے اوپر قرار دیں۔ توجہ سے سنیے، خداوند عالم اس آیت میں جمال کو بیان کرنے لگا ہوں، خداوند عالم کے جمال کو، وہ جمال کے جو آئینہ پروردگار بنا اس کائنات کو۔ خداوند عالم آیت بھی یہ کہتا ہے فَقُلْ تَعَالَوْا نَدْعُوا، بس اے حبیب آپ کہہ دیجئے آ جاؤ۔ بھئی ہونا تو یہ چاہیے تھا کہ ایک ہی دفعہ کہہ دیتے پروردگار فَقُلْ تَعَالَوْا، بس اے حبیب آپ ان سے کہہ دیجئے کہ آ جاؤ، دوبارہ سے آ جاؤ کا کیا ضرورت ہے؟ خداوند عالم تکرار تھوڑی کرے گا، ایسا تھوڑا ہے کہ پروردگار ایک ہی لفظ کو بہت ساری دفعہ کہنا شروع کر دیں، چونکہ آیت اللہ جوادی عملی اس چیز کے قائل ہیں کہ اگر 114 مرتبہ قرآن کے اندر بسم اللہ الرحمن الرحیم آئی ہے تو ایسا نہیں ہے کہ اس کے ایک ہی معنی ہے، 114 معنی ہے بسم اللہ الرحمن الرحیم، ہر دفعہ ایک نیا معنی ہے، سورہ توبہ میں نہیں ہے، سورہ نمل میں دو مرتبہ، بس 114 مرتبہ بسم اللہ الرحمن الرحیم کے 114 معنی ہے، لیکن ان 114 معنی کو جاننے کے لیے ضروری ہے کہ انسان ناطے کے قرآن کی طرف رجوع کرے، اس جمال قرآن کی طرف رجوع کرے، جمال خدا کی طرف رجوع کرے کہ جو انسان کے لیے بیان کر سکے۔ بس کس طرح سے ممکن ہے کہ پروردگار اس آیت کے اندر کہے فَقُلْ تَعَالَوْا نَدْعُوا، آ جاؤ، دو دفعہ کیوں کہا؟ مفسرین کہتے ہیں دو دفعہ نہیں کہا، کہا تَعَالَوْا نَدْعُوا، تَعَالَوْا علوف سے ہے، سنیے گا، غور سے سنیے گا، آپ کو لطف آئے گا اس جملے کا، تَعَالَوْا یعنی آ جاؤ، تَعَال علوف سے ہے، یعنی جب ایک انسان بلند مقام پہ کھڑا ہوتا ہے نا، اس علوف عالی مقام پہ کھڑا ہوتا ہے، اس عالی مقام پہ کھڑا ہو کے کسی نیچے والے کو کہے نا آ جاؤ، تو عربی زبان میں کہتے ہیں تَعَال، یعنی تم بھی اس بلندی پہ آ جاؤ۔ پروردگار نے اپنے جمال کے آئینے کو اس کائنات میں ایسی بلندی پر خلق کیا ہے کہ ان نصرانیوں کو کہتے ہیں کہ دیکھو اگر اس بلندی پہ آ سکتے ہو تو آ جاؤ، اگر اس بلندی پہ آ سکتے ہو تو آ جاؤ، آ لو اس بلندی پہ آ سکتے ہو تو آ جاؤ، نہ دعو ہاں آ جاؤ اور پکار لو، تم اپنے جیسوں کو پکارو، اپنی اولاد کو پکارو، اپنی خواتین کو پکارو۔ دوسرا نقطہ جمال پروردگار کے عنوان کے ذیل میں آپ کی خدمت میں عرض کرتا ہوں، بھائی جب امیر المومنین اور رسول خدا گئے پہلے کہ نہیں گئے، جب مناظرہ کرنے کے لیے گئے ہیں تو رسول خدا خود تشریف لے گئے، اور رسول خدا جب خود تشریف لے گئے تو وہاں پر کسی ایک جگہ پہ آپ تصور کر سکتے ہیں کہ رسول خدا مناظرہ کرنے کے لیے جائیں اور امیر المومنین ساتھ نہ ہوں، اور جائیں بھی نصرانیوں کے جو باہر سے آئے ہیں، بھائی کوئی ساتھ تو ہو رسول خدا کے، ابھی جب ساتھ ہیں تو ان دونوں کو تو نصرانیوں نے دیکھ لیا تھا، ان دونوں کو تو دیکھ لیا تھا، جب ان دونوں کو دیکھ لیا تھا اس کے بعد جب رسول خدا گھر سے باہر نکلے ہیں مباہلے کے لیے، توجہ سے جملہ سنیے گا عزیزو، جب رسول خدا مباہلے کے لیے گھر سے باہر نکلے ہیں تو منظر اس طرح سے روایات بیان کرتی ہیں کہ رسول خدا نے ایک ہاتھ میں امام حسن کو تھاما ہوا ہے، دوسرے ہاتھ میں امام حسین کو تھاما ہوا ہے، پیچھے حضرت زہرا تشریف لا رہی ہیں، اس سے پیچھے امیر المومنین تشریف لا رہے ہیں، یہ جب پانچوں نور مل گئے، جمال پروردگار کی ایسی عکاسی کی ہے کہ اسقف نصرانی نے جب کہا کہ میں ایسے چہرے دیکھ رہا ہوں کہ اگر یہ پہاڑ کو کہیں سرک جائے تو وہ ہٹ جائے گا، اتنا جمال بنا کہ اسقف نصرانی سوال یہاں پر وہ کرتے ہیں، کہتے ہیں اور مسلمان بھی تو دیکھ رہے تھے، لیکن ایسی زیبائی کیوں نہ دیکھ سکے؟ ऐसा जमाल क्यों ना देख सके, जब असकफ़े नसरानी जैसा कह सकता है कि अगर इन्होंने तुम्हारे लिए बद्दुआ कर दी तो क़यामत तक के लिए तुम लोगों में से कोई भी नसरानी बाकी ना बचेगा, कोई एक भी मसीही यानी मसीही मजहब मुकम्मल हो जाएगा। तो जब वो देख रहे थे तो बाकी मुसलमान क्यों नहीं देख रहे? इसका मतलब ये है कि इस जमाल परवरदिगार का मुशाहिदा करने के लिए इंसान को सबसे पहले खुद जमील होना है। इंसान जैसे जैसे जमील होता चला जाएगा, परवरदिगार मजीद जीबाई के लिए मिसल जॉन करबला में दाखिल करके मजीद जीबा करता चला जाएगा। दुनिया उसको स्याह रंग देख रही होगी, दुनिया उसके पसीने की बदबू देख रही होगी, लेकिन इमाम हुसैन उसके खून की तहारत और खुशबू को देख रहे होंगे। तो पड़े मोहम्मद वाले मोहम्मद, जो कि आप लोगों ने, बस इंसान जैसे जैसे इस जमाल के करीब होता चला जाएगा वैसे वैसे जमील होता चला जाएगा। इसकी मिसाल आपको ऐसे देता हूँ, मिसाल मेरी नहीं आयतुल्लाह तबतबाई की है, जिसकी मिसाल हो भारत उसी की तरफ लटाना चाहिए जिससे मैंने ली है। वो कहते हैं कि जब एक लोहे को आग के कुछ करीब किया जाता है, आग की कुछ सिफात है ना हमारे पास, आग की चंद सिफात में से क्या ज़ाती जो सिफात हैं जो आग से जुदा नहीं हो सकती, वो आग की हरारत, जहाँ आग होगी हरारत होगी, जहाँ आग होगी जलाने की उसमें सलाहियत होगी, जहाँ आग होगी उसमें नूर होगा, थोड़ा नूर हो ज़्यादा नूर हो, यानी ज़्यादा बड़ी आग होगी ज़्यादा नूर होगा, थोड़ी आग होगी थोड़ा नूर होगा, इसी तरह से थोड़ी आग होगी उसमें थोड़ी जलाने की सलाहियत होगी, ज़्यादा आग होगी ज़्यादा जलाने की सलाहियत होगी, इसी तरह से हरारत भी, यानी ज़्यादा आग होगी ज़्यादा हरारत होगी, कम आग होगी कम हरारत होगी। इसी आग के करीब, तवज्जो से सुनिए, इसी आग के करीब अगर इंसान लोहे को करता है, लोहा गर्म हो जाएगा लेकिन जलाने की सलाहियत पैदा नहीं करेगा, उतनी हरारत नहीं दे सकेगा कि जितनी आग ने दी हो। उसी लोहे को उस आग के थोड़ा और करीब कर दें, यानी इस तरह से कि उसको आग के ऊपर रख दें। अभी जैसे जैसे आग इस तक पहुंचती चली जाएगी, लोहा मुमकिन है कुछ सुर्ख भी हो जाए, रोशनी भी देने लगे, उसको हाथ लगे हाथ भी जल जाए, उसके करीब करें जल जो गया तो भी हरारत भी देगा। लेकिन अगर इसी लोहे को उस आग के अंदर फेंक दें, उस आग के अंदर फेंक दें, जैसे ही आप उस लोहे को उसके आग के अंदर फेंकेंगे, अब इसमें आग ही की तरह जलाने की सलाहियत भी होगी, ज़रा हाथ लगेगा आपका हाथ जल जाएगा। उसी लोहे को उठा के अंधेरे में ले जाएं, नूर भी देगा, लाल रंग उसके अंदर से निकलेगा, तपिश निकलेगी। और अगर उसके हाथ करीब करेंगे जब जला रहा है तो हरारत भी उसके अंदर होगी। जितना इंसान अपने आप को इत्तेहाद के ज़रिए इस जमाल के करीब करता चला जाएगा, अलामत ये बनती चली जाएगी कि उतनी ही उस जमाल की सिफात इंसान के नफ्स के हिस्से में आती चली जाएगी। खुदावंद आलम ने जब अपने जमाल का आईना बनाया ही अहले बैत अलैहिस्सलाम को है, बस वो तमाम सिफात परवरदिगार के जूद को देखना है, तो किसी और की सखावत को नहीं अली की सखावत को देखो। अमीरुल मोमिनीन के पास आके कहा, मौला वो 70 दरवाज़ों से हातिम का ही देता था, एक दरवाजे से कोई आया जब दूसरे दरवाजे से आया पूछता नहीं था कि तुम दोबारा क्यों आ गए, 70 दरवाज़ों पे आता था, 70 दरवाज़ों पे हातिम का ही दिया करता था, मौला आपका एक दरवाज़ा। आगे से मौला फरमाते हैं कि मैं एक ही दरवाजे से इतना दे देता हूँ कि दोबारा आने की ज़रूरत ही नहीं पड़ती। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पे। बस अगर आप परवरदिगार की आप किसी सिफत को लेना शुरू कर दें, खुदावंद आलम के इल्म को लें, उस इल्म का मरकज़ आपको बाबे मदीनतुल इल्म दिखाई देगा। अगर आप परवरदिगार के करम को लें तो आपको करम इन हस्तियों के अंदर दिखाई देना शुरू होगा। अगर उसको जूद को लें तो जूद आपको इन हस्तियों के अंदर नजर आना शुरू होगी। आप अलगर्ज ये कि कोई ले लें, अभी हिदायत के मौजू पर हमने जो भी बहरल कहा, यहाँ पर हिदायत को लें, खुदावंद आलम हादी बरहक है, लेकिन इस कायनात में वो हादी बरहक इंसान की हिदायत के लिए किसी को भेजता है तो रसूल, अगर किसी को भेजते हैं तो वली, अगर किसी को भेजते हैं तो हसन हुसैन अहले बैत अलैहिस्सलाम, कि खुदावंद आलम खुद हादी है लेकिन हिदायत के लिए अगर किसी को भेजे तो इनको भेजता है। عزیزوں، جیسے جیسے انسان معرفت کے ساتھ اس جمال پروردگار کے قریب ہوتا چلا جائے، ویسی ویسی صفات کا حامل ہوتا چلا جائے، جیسے جیسے ان کے قریب ہوگا ویسی صفات کا حامل ہوگا، خود بھی زیبا ہوتا چلا جائے. خداوند عالم نے انسان کی فطرت میں زیبائی سے محبت رکھی ہے. اس دنیا میں آپ کو کوئی بھی بدصورت پسند، یا آپ یہ کہہ لیجئے کہ ایک ایسا انسان کسی ایسے دوسرے انسان سے محبت کرتا ہو جو بدصورت ہو، خداوند کوئی ایسے انسان نظر نہیں آئے. پروردگار نے انسان کی فطرت میں زیبائی سے محبت رکھی ہے، اور اس کائنات میں جب انسان زیبائی کو ڈھونڈنے لگتا ہے تو سوائے کربلا کے کہیں نہیں پہنچتا. اتنی زیبائی ہے، اسی جمال کے مفہوم کو ذہن میں رکھیے، اتنی زیبائی ہے کہ جناب ثانی زہرا سے جب عبید اللہ ابن زیاد لعین یہ پوچھیں کہ کیف رأیت صنع اللہ بأخیک الحسین، آپ نے اپنے بھائی حسین کے ساتھ اللہ تعالیٰ کے اس تعامل کو کیسے دیکھا، آگے سے جناب ثانی زہرا یہ کہتی دکھائی دیں، ما رأیت الا جمیلا، میں نے پروردگار میں سوائے زیبائی کی اور کچھ نہیں دیکھا. یہاں سمجھ آتا ہے کہ وہ کون سی زیبائی ہے کہ جو جناب ثانی زہرا دیکھتی ہیں. کہتے ہیں پروردگار نے ہمارے خانوادے کو شہادت کے لیے چن لیا، پروردگار نے ہمارے خانوادے کو اس کائنات کی ہدایت کے لیے چن لیا، پروردگار نے ہمارے خانوادے کو اپنے دین کی حفاظت کے لیے چن لیا. کتنی زیبائی دیکھ رہی، اتنی زیبائی دیکھی کہ چوتھے امام اپنی پھوپھی سے کہتے ہیں، یا امتی انسی عالمہ میں معلم، اے میری پھوپھی اماں آپ ایسی عالمہ ہیں کہ جس کا کوئی استاد نہیں سوائے پروردگار کے، آپ کو کسی نے تعلیم نہیں دی ہے. عزیز و انسان اگر علم چاہتا ہے ضروری ہے زیبائی کے قریب ہو جائے، اگر انسان تدین چاہتا ہے، سچائی چاہتا ہے، اگر پروردگار کا کرم چاہتا ہے، اس دنیا کی زیادتی اور کمی سے پروردگار کی رضا اور غضب کو مت پہچانے، دل میں اہل بیت کی محبت میں زیادتی اور کمی سے خداوند عالم کی رضا اور غضب کو جانے. ایسا نہ ہو کہ کہیں دنیا زیادہ ہو تو انسان یہ سوچے کہ خدا میرے پہ بڑا آج کل کریم، ایسا نہیں. دل میں جیسے جیسے محبت اہل بیت بڑھتی چلی جائے، سمجھ لیں کہ ہاں اب پروردگار مجھ پہ راضی ہے، ابھی میرے نفس کے اندر ایسی زیبائی اور جمال پیدا ہو رہا ہے کہ جس کے نتیجے میں میں مقصد حیات کے قریب ہوتا چلا جا رہا ہوں. اصل اس کائنات میں محبت ہے، یہی محبت کربلا میں دکھائی دیتی ہے. کل شام غریباں گزر گئی، خیموں کو جلا دیا گیا، ثانیہ زہرا کی چادر کو چھین لیا گیا، امام حسین کے لاشے کو لوٹ لیا گیا، نوکے نیزہ پہ سروں کو بلند کر دیا گیا. بی بی ساری رات بچوں کو جمع کرتی رہی ہیں، زینب کبرا و علیا ٹوٹا ہوا نیزہ لے کر ہاتھ میں مثل عباس حفاظت کرتی رہی ہیں. ایک بڑا عجیب جملہ کہا کہ امام حسین کے وعدے کا وقت ابھی گزر چکا، ابھی کار زینبی کا آغاز ہو گیا، ابھی یہ شریکت الحسین، یہ ثانیہ زہرا، یہ زینب کبرا بی بی، اس کے اوپر بڑی مصیبتیں آنی ہیں، ابھی بڑے مصائب ہیں اس جبل صبر کے اوپر، اس صبر کے پہاڑ تھک گئی ہوں گی نا بی بی. روایات کہتی ہیں کہ شب عاشور جناب ثانیہ زہرا نے کھڑے ہو کے تہجد کی نماز پڑھی ہے، بی بی شام غریبہ کے بعد اتنی تھک گئی ہیں کہ خدا کے حضور نماز تہجد بھی بیٹھ کے پڑھ رہی ہیں. کوئی بی بی کے دل سے پوچھے، بی بی کہیں گی انہوں نے میرے مولا کو مار دیا، انہوں نے میرے امام کو مار دیا، انہوں نے میرے آقا کو مار دیا، انہوں نے میری چادروں کو لوٹ لیا، انہوں نے ہمارے بچوں کو قتل کر دیا. آپ کو پتہ ہے نا کہ جب لاشوں کو پامال کیا گیا तो मुस्लिम की वो बच्ची जो बच गई थी लाशों के पामाल होने के दरमियान आ गई। अरे वो मुस्लिम की बच्ची वहीं पर करबला के अंदर घोड़ों की टापों के नीचे आके वो भी अपनी वहीं पर जान दे चुकी। हर मंजर जनाबे ज़ैनब देख रही, जैसे जैसे मंजर देखती चली जाती है, कभी मदीना का रुख करती है, वाह नबिया भी नजफ का रुख करती हैं, वाह आलिया है मेरे बाबा अली देखे क्या हो गया है, मेरे नाना ने भी देखा। अजरकुम अल्लाह अजीजों, एक दफ़ा इस काफले को कहा गया कि सारे काफलों को अभी ऊँटों पे सवार किया जाए कि इनको करबला से अभी कूफा लेके जाना है। एक दफ़ा जब ऊँटों को लाया गया, बगैर अमारी के ऊँट थे, साबे ज़ैनब बसे गर्दन अपने हाथ बंधे हैं जैसे रसन बसता है, क्या देखती हैं कि ऊँट के ऊपर कोई अमारी नहीं है। एक दफ़ा फुरात की तरफ आवाज़ दिया है, अब्बास एक वो वक्त था कि जब मदीना से आपने मुझे ऊँट पर सवार किया था, आपने अपने कंधे को आगे किया था, अकबर कहाँ हो देखो कि किस तरह से आपकी पुफी ऊँटों पर सवार होगी। अरे बीबियों को बिन अमारी के ऊँटों पर सवार किया गया, आवाज़ दी गई कि बीबियों को गंजे शहीदा से गुजारा जाए, बीबियों को गंजे शहीदा से गुजारा गया। हर बीबी ऊँट की बुलंदी से रसन बसता हालत में ऊँट की बुलंदी से खुद को अपने शहीदों पे गिराना शुरू करती है। कोई अली अकबर के लाश पे खुद को गिराती है, कोई कासिम के लाश पे खुद को गिराती है, जनाब सानिए ज़हरा ने ऊँट की बुलंदी से खुद को गिराया। नहीं मालूम किस तरह से खुद को एक लाशे के पास पहुंचाया, आके उस पे कहती है अंता अखिया हुसैन, मेरा भाई हुसैन आप है। नहीं मालूम बीबी ने किस तरह से उठाया होगा, दोनों हाथों से लाशे को बुलंद किया, बुलंद करके कहती है अल्लाहुम्मा तकब्बल मिन्ना हाज़िल कुर्बान, परवरदिगार हमारे से इस कुर्बानी को कबूल फरमा। एक और गजब का जुमला जो मक्तल लिखता है, कहते हैं बीबी अपने भाई के सीने पे बोसा देना चाहती है, सीने पे इतने तीर है कि कोई जगह नहीं मिलती। अरे बीबी ने खुद के लबों को आगे किया, कटी हुई शरियानों पे रख दिया, ए भैया ए बहन ज़ैनब का आखिरी सलाम हो। अभी ज़ैनब तो रहीम है, तो करीम है, हमारी इस कलील से इबादत को अपनी बारगाह में कबूल फरमा। खुदावंद आलम तेरी ज़ात पाक है मेरे मालिक में खालिक, बानिया ने अज़ा की तौफीकात खैर में इजाफा। खुदावंद आलम तो करीम है, मासूम को रुमाल हज़रत ज़हरा में जगह अता फरमा। खुदावंद आलम तेरी ज़ात पाक है मेरे मालिक मेरे खालिक, हमारे तारीख कुलूब को इल्म मारिफत अहले बैत से मुनव्वर। परवरदिगारा हमारे नफूस को ज़िबाई और जमाल अता फरमा। परवरदिगारा इताअत के ज़रिए अहले बैत के करीब होने की तौफीक अता फरमा। परवरदिगारा तो करीम है, इस घर में अपनी रहमतों बरकतों का नज़ूल फरमा। खुदावंद आलम तेरी ज़ात पाक है, जो मुश्किलात हैं इस घर की उसको दूर फरमा, इस घर के मरहूमीन को आलाइल्लियीन में जगह अता फरमा। आप तमाम के मरहूमीन बंदा हकीर के मरहूमीन को परवरदिगारा आलाइल्लियीन में जगह अता फरमा। खुदावंद आलम हम सब की आखिबत बिलखैर फरमा, अहले बैत की मोहब्बत में मौत नसीब फरमा, अपनी तौहीद में परवरदिगारा मौत नसीब फरमा, दुनिया में बार बार ज़ियारत इमाम हुसैन नसीब फरमा, कब्र में ज़ियारत इमाम हुसैन नसीब फरमा, आखरत में शफात इमाम हुसैन नसीब फरमा, लिवा इमाम हुसैन तले जमा फरमा, बाबुल हुसैन से जन्नत में दाखिल फरमा, यद इमाम हुसैन से हौज़ कौसर से सैराब फरमा। परवरदिगारा हमें आखरत में हज़रत ज़हरा के सामने सुरखरू फरमा, जितने मरीज़ हैं उनको शिफाए कामिला वहाँ जला नसीब फरमा, बिलखसूस मरीज़ मखसूस के जिनके लिए दुआ कभी कहा गया। परवरदिगारा तो करीम है, तेरी ज़ात पाक है, तुझे बीमार करबला का वास्ता है, तमाम मरीज़ों को शिफाए कामिला वहाँ जला नसीब फरमा। پروردگارہ اس منحوس وائرس کرونا سے دنیا کو نجات عطا فرما. پروردگارہ تو کریم ہے تو رحیم ہے, اس غم کو ہمارا آخری غم قرار نہ فرما. آئندہ سال اس سال پروردگارہ جتنا غم حسین ہے ہمیں عطا فرما. پروردگارہ تو کریم ہے, جتنے بے اولاد ہیں ان کو اولاد نرین عطا فرما, جن کو اولاد دے رکھی ہے ان کو نیک اور صالح تربیت کرنے کی توفیق عطا فرما. پروردگارہ تیری ذات پاک ہے, میرے مالک میرے خالق, ولی امر مسلمین رہبر معظم انقلاب کو صحت ولی طول عمر عطا فرما. مراجع اعظم بالخصوص آیت اللہ سیستانی کی حفاظت فرما, جتنے اسیر ہیں ان کو رہائی عطا فرما. ہمارے بزرگوں کا سایہ ہمارے سروں پہ تا دیر سلامت فرما. سید جواد صاحب, سید نوازش صاحب اور اس کے علاوہ جتنے بھی بانیان کے مرحومین ہیں, خداوند عالم ان کو اعلیٰ علیین میں جگہ عطا فرما. اس وقت کی سب سے اہم دعا, وقت کی حجت صاحب العصر و زمان کے ظہور میں تعجیل فرما, ہمیں ان کے عوان و مددگار میں سے شمار فرما, ان کے رکاب میں لڑتے ہوئے شہادت نصیب فرما. پروردگارہ فخر افلاس محتاجی مرض کی موت سے محفوظ فرما. پروردگارہ ہماری دعاؤں کو مستجاب فرما. جو اپنے بچوں کی وجہ سے پریشان ہیں, رشتوں کی وجہ سے پریشان ہیں, ان کے لیے بہترین اسباب مہیا فرما. ہماری خواتین کی ناموس کی حفاظت فرما, ہماری بچی کے حجاب کی حفاظت فرما. افغانستان میں جہاں جہاں پر بھی اس وقت نامنی ہیں, مشکلات ہیں, پروردگارہ مومنین مومنات کی حفاظت فرما. خداوند عالم جتنا استکبار آل سعود اور ان سب کو نیست و نابود فرما. پروردگارہ تو کریم ہے, ہمیں ہمارے مولا کے ساتھ ملحق فرما. آخر میں دفعہ سورہ فاتحہ تین دفعہ سورہ توحید کی تلاوت فرما کے جملہ حاضرین کے مرحومین, بندہ حقیر کے مرحومین, صاحب خانہ کے مرحومین, اس کے علاوہ جن جن کا ہم ہمارے کندھوں پہ حق ہے, مدافعان حرم, علماء ملت جعفریہ کے شہداء, بالاخص وقت محمد علی نقوی کی روح کو, شہید عارف حسینی کی روح کو, امام خمینی کی روح کے لیے رحم اللہ من یقرأ الفاتحہ.